हाम्रो अध्ययन चाहिँ मत्तीको सुसमाचारमा केन्द्रित हुनेछ। त्यसैले मत्तीको सुसमाचारको एक अध्यायको एक पदमा पल्टाउँ र आजको समयमा चाहिँ गएको मङ्सिर महिनामा जुट्दाखेरि हामीले जुन तेह्र अध्यायसम्म परमेश्वरको सहायताले अलिअलि अध्ययन गर्न पाएका थियौँ ती कुराहरूलाई संक्षेपमा मुख्य मुख्य बुदाहरूलाई हामी हेर्नेछौँ र सायद कुनै कुनै कुरा चाहिँ त्यो बेला पनि हामीले एक दुईवटा कुरा हेरेको थिएन होला, तर मुख्य उद्देश्य चाहिँ के हुनेछ भने यो अहिलेको क्लासमा चाहिँ हामी पद पद गर्दै हामी जान सक्दैनौँ, कुनै कुनै खण्ड त हामी अलिकति मात्र कुरा गर्दै हामी पल्टाउनु पर्ने हुन्छ, तर उद्देश्य चाहिँ के हुनेछ भने भोलि प्रभुको इच्छाले हामी फेरि जुट्यौँ भने भोलि चाहिँ हामी जुन चौध अध्यायदेखि अध्ययन अगाडि बढाउनेछौँ त्यसको लागि चाहिँ आवश्यक पृष्ठभूमि चाहिँ यो पहिलो तेह्र अध्यायमा भएको कुराहरूलाई लिनेछौँ। त्यसैले मत्ती एक एकमा हामी पढ्नेछौँ जहाँ चाहिँ यसरी लेखिएको हामी पाउँछौँ, अब्राहमका पुत्र दाउदका पुत्र येशु ख्रीष्टको वंशावलीको पुस्तक। सुरुमै हामीलाई एकजना व्यक्तिको प्रस्तुति गरिएको छ, उहाँलाई प्रस्तुत गरिएको छ ज्यादै अति सबभन्दा महत्त्वपूर्ण व्यक्ति जो प्रभु येशु ख्रीष्ट हुनुहुन्छ, अनि उहाँ चाहिँ परमेश्वरको महान योजना पूरा गर्न यो संसारमा आइपुग्नु भएको कुरा पढ्न लागेको छ। आजभन्दा 2000 वर्ष अगाडिको कुरा हो, तर जब हामी मत्तीको सुसमाचारमा सुरु गर्छौँ त्यहीबाट हामी सुरु गर्दैछौँ। परमेश्वरको जुन योजना चाहिँ पापहरूलाई मुक्ति दिनलाई उद्धार गर्नलाई त्यो योजना पूरा गर्न चाहिँ येशु ख्रीष्ट आउनुभएको कुरा, अनि त्यसैले अगाडिबाट नै उहाँलाई चाहिँ उहाँलाई हेर भन्दैछ, एक पदमा येशु ख्रीष्ट भन्दैछ। औला यहाँ एकचोटि राख्नुहोस्, गलाती चारको चारमा एकचोटि पल्टाउनुहोस् अनि फेरि फर्किहाल्नेछ हामी मत्ती एकको एकमा। गलाती चारको चारमा जहाँ लेखिएको छ, तर जब समय पूरा भयो तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो जो स्त्रीद्वारा जन्मनु भयो व्यवस्थाको अधीनतामा जन्मनु भयो। समय पूरा भएको छ, मत्ती एकको एकमा पढ्दाखेरि परमेश्वरले आफ्नो अद्वितीय पुत्रलाई यो संसारमा मुक्तिदाता हुनको लागि पठाउने समय पूरा भएको थियो, अनि त्यसैले मत्तीको सुसमाचारले चाहिँ अब उहाँको जन्मको व्याख्या गर्नेछ, उहाँको जीवनको व्याख्या गर्नेछ अनि उहाँको मृत्युको विषयमा झनै विशेष गरी व्याख्या गर्नेछ र त्यसपछि उहाँको उद्वेगको दौडी उठाएको घोषणा गर्नेछ, जसद्वारा नै उहाँले चाहिँ येशु ख्रीष्टले पापीहरूलाई बचाउनलाई प्रबन्ध बन्दोबस्त उपाय गर्नुहुन्छ। त्यसैले मत्तीको सुसमाचार चाहिँ यसरी सुरु हुँदैछ, समय पूरा भएछ, वर्षौँदेखि लामो समयदेखि परमेश्वरको योजनामा थियो एक दिनमा मेरो प्रिय पुत्रलाई पठाउनेछु, अनि मत्ती एक अध्यायमा पुग्दाखेरि चाहिँ त्यो समय पूरा भएको छ। फेरि फर्केर जाउँ मत्तीको सुसमाचारमा। अब प्रश्न स्वतः उठ्छ, यो धेरै सबभन्दा महत्त्वपूर्ण व्यक्ति चाहिँ उहाँ कहाँबाट आउनुभएको हो त? शरीर अनुसार उहाँ कहाँबाट आउनुभएको हो? अनि मत्ती एकको एकले भन्छ उहाँ चाहिँ अब्राहमको पुत्र हुनुहुन्छ। अब्राहम चाहिँ यहुदीहरूको सबभन्दा पहिलो पुर्खा हुन्, अनि त्यसपछि बताएको छ उहाँ चाहिँ दाउदका पुत्र पनि हुनुहुन्छ। दाऊद चाहिँ इजरायलीहरूको सबैभन्दा महान राजा हुनुहुन्थ्यो। अनि त्यसैले यी दुईटा कुराले के देखाउँदैछ भने प्रभु येशु ख्रिस्ट चाहिँ यहुदीहरूको राजा हुनुहुन्छ, यहुदीहरूको राजा हुनलाई उहाँ योग्य हुनुहुन्छ। अरू कोही व्यक्ति नभइकन अब्राहमकै पुत्र दाऊदकै पुत्र भइकन उहाँ आउनु भयो। अब प्रभु येशु जन्मिनुभन्दा 4000 वर्ष अगाडि, माफ गर्नुहोस्, प्रभु येशु जन्मिनुभन्दा 2000 वर्ष अगाडि चाहिँ अब्राहम यस संसारमा थिए, अनि प्रभु येशु जन्मिनुभन्दा 1000 वर्ष अगाडि चाहिँ दाऊद थिए। अनि त्यसैले यसो सम्झिन सजिलो गर्नलाई चाहिँ एउटा सरल एउटा समय रेखा गर्ने हो भने चाहिँ प्रभु येशु यहाँ आउनुभएको हो भने चाहिँ उहाँभन्दा 1000 वर्ष अगाडि चाहिँ दाऊद, 1000 वर्ष अगाडि चाहिँ दाऊद राजा, त्योभन्दा पनि अझ 1000 वर्ष भन्नु भनेपछि 2000 वर्ष अगाडि चाहिँ अब्राहम, अब्राहमकै वंशमा दाऊद जन्मे, अनि दाऊदकै वंश के अरे घरानामा चाहिँ प्रभु येशु जन्मनु भयो। अब त्यसैले उहाँ कहाँबाट आउनुभएको शरीर अनुसार भन्ने बित्तिकै यसको जवाब चाहिँ उहाँ इजरायलबाट आउनुभएको, इजरायल जातिबाट। परमेश्वरले इजरायल जातिलाई एउटा भण्डारको रूपमा प्रयोग गर्नुभएको पाउँछ हामीले। त्यसैले यो बुझ्नलाई चाहिँ हामीले पहिला पनि प्रयोग गरेका थियौँ, यो भाँडालाई चाहिँ एउटा ब्याङ्क जस्तो सम्झौँ, जहाँ चाहिँ हामीले आफ्नो पैसा जम्मा गर्छौँ, भण्डार गर्छौँ, अनि पछि चाहिएको बेलामा त्यसबाट निकाल्छौँ। अति बहुमूल्य कुरा चाहिँ हामीले त्यहाँ राखेका छौँ भने परमेश्वरले चाहिँ इजरायललाई आफ्नो ब्याङ्क जस्तो, आफ्नो भण्डार जस्तो को रूपमा प्रयोग गर्नुभयो है। त्यसैले उनीहरू भण्डारीहरू है। अनि परमेश्वरले यहाँ चाहिँ ज्यादै अनमोल कुराहरू चाहिँ उहाँका कुराहरू राख्नु भएको थियो है। अनि हामीले पहिला अध्ययन गरेका थियौँ इजरायलमा राख्नुभएको उहाँका विभिन्न अचम्मका भण्डार गर्नुभएको कुराहरूमा चाहिँ सबभन्दा पहिला चाहिँ आउँछ उहाँको आफ्नै वचन, परमेश्वरको वचनलाई चाहिँ यहाँ भण्डार गर्नुभएको थियो। त्यसैले एकचोटि रोमी 3 अध्यायमा पल्टाउनुहोस् त, रोमी 3:2 हामी यसरी लेखेको पढ्छौँ। तिनको एक पदमा चाहिँ त्यहाँ यहुदी भन्ने शब्द छ, भनेको इजरायली यहुदीलाई कुन कुरा विशेष उनीहरूलाई दिएको थियो त, अनि दुई पदमा भनेको छ हर प्रकारले धेरै नै, विशेष गरी यो कि उनीहरूलाई परमेश्वरका वचनहरू सुम्पिए। यो ब्याङ्कमा परमेश्वरले आफ्नो वचनहरू राख्नुभयो, त्यसैले यो पुरानो नियम यहुदीहरूद्वारा भविष्यवक्ताहरूद्वारा लेखाउनु भयो है। त्यस्तै गरी परमेश्वरले अरू के कुरा यहाँ राख्नुभएको थियो इजरायलमा, प्रतिज्ञाहरू, अर्थात् परमेश्वरले सबभन्दा पहिलो प्रतिज्ञादेखि सुरु गर्दै त्यसपछि कैयौँ प्रतिज्ञाहरू चाहिँ इजरायलीहरूलाई नै दिनुभयो। उत्पत्ति 3:15 पल्टाउनु पर्दैन तर नोट गर्नुहोस् होइन, मुक्तिदाता संसारमा पठाउने छु भन्ने सबैभन्दा पहिलो प्रतिज्ञा नै उत्पत्ति 3:15 छ, अनि मूसाद्वारा उत्पत्ति लेखाउनु भएको एउटा युद्धद्वारा, स्त्रीको सन्तानले शैतानको शिर कुच्याउनेछ है। त्यसपछि अब्राहम है, आजभन्दा 4000 वर्ष अगाडि, ख्रिस्टभन्दा 2000 वर्ष अगाडि लाई चाहिँ फेरि पल्टाउनु पर्दैन तर उत्पत्ति 12:3 अचम्मको प्रतिज्ञा दिनुभयो, अब्राहम तिम्रो वंश लाई म आशिष दिनेछु र तिम्रो वंशबाट सारा संसारका जातिहरूलाई कुलहरूलाई म आशिष दिनेछु। अनि त्यसैले अब्राहमको वंश भनेको चाहिँ प्रभु येशू ख्रीष्ट भनेको यही नै पढ्दैछु होइन, अब्राहमको वंश येशू ख्रीष्टद्वारा। अनि यो प्रतिज्ञा त धेरै अगाडि दिनुभएको थियो, सारा पृथ्वीका कुलहरूले आशिष पाउनेछन्। अनि त्यसपछि दाउदलाई है, अनि यहाँ बिचको कतिवटा पढिरहेको छैन तर दाउदलाई प्रतिज्ञा दिनुभयो, दाउद तिम्रो वंशबाट आउने व्यक्ति चाहिँ सदा सर्वदा राज्य गर्नुहुनेछ। अचम्मको प्रतिज्ञा है, अनन्तको राज्य उहाँले गर्नेछ। अनि दाउदको वंश भनेको प्रभु येशू ख्रीष्ट, त्यसरी उत्पत्ति एकको एकमा नै है अब्राहमको पुत्र दाउदको पुत्र येशू ख्रीष्टको वंशावली, उहाँ चाहिँ यहुदीहरूको राजा हुनलाई सारा संसारलाई आशिष दिनको लागि योग्य व्यक्ति उहाँ नै हुनुहुन्छ भन्दैछ। त्यसपछि इजरायलमा चाहिँ अरू कुन कुराहरू सञ्चय गरिएको थियो, भविष्यवाणीहरू है, थुप्रै 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 मुक्तिदाता जो आउनुहुनेछ यो संसारमा इजरायलद्वारा, उहाँको बारेमा भविष्यवाणीहरू, जस्तो कि यसैयामा भविष्यवाणी गरेको छ है कि दाउदको सिंहासनमाथि उहाँ बस्नु भएर सदा सर्वदा राज्य गर्नुहुनेछ, एउटा पुत्र दिएको छ। अनि साथै उहाँ चाहिँ यसैको अगमवाणीमा एउटा कन्याबाट जन्मनुहुनेछ। अनि साथै उहाँ एउटा सानो बेथलेहेम भन्ने गोठालाहरूको एउटा गाउँमा जन्मनुहुनेछ। अनि साथै उहाँ यसैका 53 फेरि उहाँले चाहिँ आफ्ना जनहरूको अपराधहरू बोक्नुहुनेछ, उहाँ छेडिएर मारिनुहुनेछ अनि जीवित हुनुहुनेछ भने है। यस्ता भविष्यवाणीहरू चाहिँ कसलाई दिएको थियो, अरू कुनै जातिलाई दिएको थिएन, इजरायललाई। अरू के पाउँछन् परमेश्वरले सञ्चय गर्नुभएको यो भण्डारमा, इजरायललाई नै एउटा अचम्मको भेट हुने पाल भन्ने कुरो बनाउन लगाउनु भएको थियो, जुन चाहिँ स्वर्गका कुराहरूको स्वर्गका वास्तविकताहरूको चित्रण थियो। त्यो भेट हुने पाल एक्चुली यसो चित्रमा हेरौँ न होइन, तपाईँको सम्झनालाई ताजा गराउन सकिन्छ। उजाड स्थानमा जब उनीहरू आइपुगेका थिए मिश्र देशबाट निस्केर, उनीहरूलाई चाहिँ बनाउन लगाएको भेट हुने पाल है इजरायलीहरूको छाउनीको बिचमा हुन्थ्यो। अनि यसलाई अलिकति नजिकबाट हेर्ने हो भने र त्यसलाई छोप्ने पत्र पत्रलाई हटाएर हेर्ने हो भने ज्यादै सुन्दर बनोट थियो त्यो, एक किसिमको विशेष काठलाई सुनको पाताहरूले पुरै मोडेको थियो। अनि त्यहाँभित्र दुईवटा कोठाहरू थिए, पवित्र स्थान महापवित्र स्थान, अनि यसको बाहिरपट्टि चाहिँ एउटा पित्तलले बनेको ठुलो वेदी हुन्थ्यो। अनि त्यहाँ चाहिँ बलिदानहरू पशु बलिदानहरू चलाइन्थ्यो। भित्र जानलाई चाहिँ पहिला इजरायलमै खटाइएको महापुजारीले आफ्ना हातहरू धुनु पर्थ्यो है, त्यसपछि भित्र गएर सबैको तर्फबाट त्यो बलिदानको रगत छर्किने काम पनि हुन्थ्यो। अनि सबभन्दा भित्र जसलाई चाहिँ पर्दाले छेकेको थियो महापवित्र स्थान, त्यहाँ त एउटा सन्दुक भन्ने कुरा थियो, पाकस जस्तो, अनि जसभित्र चाहिँ परमेश्वरको 10 आज्ञाहरू दुईवटा ढुङ्गाको पाटीमा यहाँ राखिएको हुन्थ्यो, माथि चाहिँ निखुर एक ढिका सुनकै ढकनीले चाहिँ छोपिएको हुन्थ्यो, जसलाई कृपा आसन भनिन्थ्यो। अनि परमेश्वरले के भन्नुभएको थियो भने, हो यहाँ माथि चाहिँ तिमीहरूले वर्षको एकपटक चाहिँ बलिदानको रगत चाहिँ छर्कनलाई महापुजारी यहाँभित्र आउनुपर्छ, अनि यहाँ रगत छर्किएकोले पापहरूको क्षमा हुन्छ, र म चाहिँ तिमीहरूसँग यही कृपा आसन माथिबाट तिमीहरूसँग म बात गर्नेछु। इजरायलको बीचमा परमेश्वर म छु भनेर देखाउनलाई चाहिँ यस्तो चित्र प्रयोग गर्नुमा। यो चाहिँ चित्र मात्र थियो याद गर्नुहोस् है। अनि यी सबले देखाउने चाहिँ व्यक्ति चाहिँ यीशु ख्रीष्ट थियो। इसरायलले मात्रै दिएको थियो भेटो नेपाल। अनि प्रभु यीशु को हुनुहुन्छ र प्रभु यीशुले के गर्नुहुनेछ भन्ने कुराको चित्रण र शिक्षा दिनलाई चाहिँ त्यो भेटो नेपालको प्रत्येक सामग्री, प्रत्येक त्यो धातु, काठ, कपडा, त्यसको रङधरीले पनि त्यसको संकेत दिइरहेको थियो। अनि इन्द्रालसँग भेट हुने पाल थियो, तर त्यो चाहिँ चित्र मात्र थियो। तर यीशु ख्रीष्ट चाहिँ वास्तविकता, जो चाहिँ मत्तीको एक एकमा चाहिँ उहाँ आइपुग्नु भएछ। अब इजरायलीहरूलाई चाहिँ साथै परमेश्वरको आफ्नो योजना अथवा उद्देश्य पनि उनीहरूलाई नै प्रकट गर्नुभएको थियो। अनि इजिकेलको पुस्तकमा चाहिँ कैयौँ कैयौँ पटक है यसरी भनिएको छ कि ताकि मेरो उद्देश्य यो हो भनेर, ताकि तिनीहरूले भनेको मानिसहरूले म को हुँ भनेर जान। त्यसैले परमेश्वरको एउटै उद्देश्य के हो भने हामी सृष्टि गरिएकाहरूले चाहिँ सृष्टिकर्तालाई चिन्न। अनि जब प्रभु यीशु आउनुभयो है, उहाँले त के भन्नुभयो भने जसले मलाई देखेको छ उसले परमेश्वर पितालाई देखेको छ। त्यसैले जुन उद्देश्य उहिलेदेखि परमेश्वरको उद्देश्य हो उहाँलाई आफूलाई चिनाउनु, त्यो उद्देश्य चाहिँ कहाँ आएर पुरा हुन्छ भने यीशु ख्रीष्टमा। त्यसैले सबै कुरा चाहिँ प्रभु यीशुमा आएर पुरा भएको हामी पाइरहेछौँ। इजरायलमा चाहिँ आफ्नो योजना पनि उहाँले प्रकट गर्नुभएको थियो है, परमेश्वरको योजना। यो मुक्ति को योजना, जो पापीहरूलाई मुक्ति दिने योजना चाहिँ परमेश्वरले पछिबाट सोच्नु भएको कुरा होइन, मान्छेले पाप गरेपछि सोच्नु भएको कुरा होइन। मान्छे सृष्टि हुनुभन्दा पनि, संसार सृष्टि हुनुभन्दा पनि अगाडिदेखि नै परमेश्वरको योजनामा यो थियो। यो उद्धारको योजना, यो पूर्व योजना थियो, जुन पूर्व योजना बमोजिम चाहिँ यीशु ख्रीष्ट आउनुभयो। अनि उहाँ आउनलाई चाहिँ को चाहियो? इजरायल जाति चाहियो, किनकि यहोन्ना 4:22 लेखेको छ मुक्ति यहुदीहरूबाटको हो। त्यसैले उत्पत्ति एकमै पढ्दाखेरि चाहिँ अब्राहमको पुत्र हुनु पर्यो, उहाँ दाउदको पुत्र हुनु पर्यो, अनि यीशु ख्रीष्ट उहाँ साँच्चै नै योग्य यहुदीहरूको राजा हुनुहुन्छ भनेर प्रमाण दिन चाहिँ लामो वंशावली त्यहाँ उल्लेख गरिएको छ है। अनि निष्कर्षमा चाहिँ हामीले जब यो परमेश्वरको ब्याङ्क इजरायललाई विचार गर्छौँ है, के देख्छौँ? यी सबै कुराहरू चाहिँ इजरायलमा सञ्चय गरिएको थियो अथवा उनीहरूमा सुम्पिएको थियो है, शताब्दीसम्म, उहिलेदेखि है। इतिहासलाई चाहिँ हामीले यसरी समय रेखा कोरेर भए पनि अलिकति त्यसको विषयमा हामीले विचार गर्ने हो भने यो त सयौँ वर्ष बितेको थियो है, भनौँ न प्रभु यीशु आउनुभन्दा त 2000 वर्ष अगाडिदेखिको यो प्रतिज्ञा रहेछ। तर अब्राहम भन्दा पनि अझ उहिले आदमकै बेलामा होइन, सायद योभन्दा कम्तीमा 2000 वर्ष अझ अगाडि चाहिँ उत्पत्ति 3:15 अघि भन्यो नि, स्त्रीको सन्तान जन्मनेछ र सर्प अथवा शैतानको शिरलाई चाहिँ कुच्याउने छ भनेर चाहिँ प्रतिज्ञा दिएको त उहिले थियो अझ। अनि पुरानो नियममा थुप्रै अरू होइन भविष्यवाणीहरू, जुन हामीले अहिले हेरिरहेको पनि छैनौँ होइन, लेखिए। अनि मलाकीको पुस्तकमा आइपुगेर पुरानो नियम त्यो खण्ड त्यही सम्म पुगेको थियो। अनि त्यसपछि 400 वर्ष हेर्नु चाहिँ सम्म चाहिँ परमेश्वरले केही पनि भन्नु भएन। अनि 400 वर्ष बितेपछि है चाहिँ प्रभु यीशु ख्रीष्ट परमेश्वरको समय पूरा भएपछि एउटा स्त्रीद्वारा व्यवस्थाको अधीनतामा गलती 4:4 अनुसार प्रभु यीशुको जन्म भयो। अनि यी सबै कुराहरूले चाहिँ उहाँलाई नै औँलाइरहेका थिए, अनि उहाँले नै हो यो सबै कुरा पुरा गर्ने है, यहाँ भएको सबै कुरा पुरा गर्ने उहाँ नै हो। अनि त्यसैले मत्तीको सुसमाचारमा चाहिँ यो व्यक्ति, यो विशेष व्यक्ति हाम्रो मुक्तिदाता प्रभु यीशु ख्रीष्टलाई चाहिँ हेर भन्दैछ अनि उहाँलाई चाहिँ प्रस्तुत गरिएको छ। अब कुरा के भने इजरायल परमेश्वरको ब्याङ्क भएर पनि अरूलाई त थाहा नहुनु स्वाभाविक कुरा हो मसिह आउँदैछ भनेर होइन, तर इजरायलले चाहिँ बाटो हेरिरहनु पर्ने थियो अनि कोही कोही थिए पनि छुटकाराको बाटो हेर्नेहरू। अनि हामी मत्ती अनि लुकाको सुसमाचार पढ्यो भने त्यहाँ एक दुईजना देखिन्छ, कोही गोठालाहरू देखिन्छ, कोही एउटा सिमियोन भन्ने एउटा वृद्ध एकजना व्यक्ति देखिन्छ, अर्को चाहिँ एउटा हन्ना भन्ने जो चाहिँ 100 वर्ष पनि नागिसके जस्तो छ है, एउटा बुढी स्त्री चाहिँ छुटकाराको बाटो हेरिरहेको छ, एउटा जकरिया भन्ने छ, एलिसिबा भन्ने छ जसद्वारा चाहिँ बक्समा दिने यो हुन्न जन्मे, तर अरू त खै है फाटफुट मात्रै थोरैले मात्र फर्किरहेको थियो। यस्तो अचम्मको प्रतिज्ञाहरू, यस्ता भविष्यवाणीहरू, परमेश्वरको उद्देश्य योजना इजरायललाई प्रकट गरेर पनि इजरायल अधिकांश चाहिँ केमा थियो, अविश्वासमा थियो। अनि त्यो नै कुरा अब मत्तीको सुसमाचारमा चाहिँ एकदमै जोड दिइन्छ, इजरायल विश्वास गरे तर इजरायलले विश्वास नगरे पनि के फरक पर्यो परमेश्वरलाई, परमेश्वर त विश्वास योग्य हुनुहुन्छ जसरी रोमी 3:3 हामी पढ्छौँ। त्यसले अघि पढेको ठाउँमा पल्टाउँछौँ, रोमी 3:3 यसकारण यदि कसै कसैले विश्वास गरेनन् भने के भयो त, के उनीहरूको इजरायलीहरूको अविश्वासले परमेश्वरको विश्वासलाई व्यर्थको तुल्याउनेछ र इजरायलले उहाँको बाटो हेरेन भन्दै परमेश्वरले चाहिँ म पुरा गर्दिनँ मेरो योजना होस् क्यान्सल गरिदिन्छु म यिनीहरू योग्य छैनन् भन्नु भने होइन, उनीहरूको योग्यताको सवाल होइन, यो चाहिँ परमेश्वरको उहिलेदेखिको योजना हो अनि उहाँले चाहिँ पुरा गरी छाड्नुहुन्छ अनि यसलाई भनिन्छ परमेश्वर विश्वास योग्य हुनुहुन्छ। त्यसैले मत्तीको सुसमाचार हेर्दाखेरि देख्छौँ परमेश्वर चाहिँ एकदम विश्वासी थियो, एकदम भरोसा योग्य थियो। अब हामी चाहिँ त्यसैले त्यो गलाती 4:4 यदि पढ्दा अझ हाम्रो हृदयमा छिर्छ होला एकचोटि हेरौँ त, गलाती 4:4 यहाँ पढ्छौँ, तर जब समय पुरा भयो तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो जो स्त्रीद्वारा जन्मनु भयो, व्यवस्थाको अधीनतामा इजरायलमा जन्मनु भयो। अब मत्तीको सुसमाचारको हामी 1:16-18 पदमा उहाँको जन्मको बारेमा अलिकति पढौँ, मत्ती 1:16-18 यहाँ हामी पढ्छौँ, अनि याकुबले मरियमका पति युसुफलाई जन्माए जुन मरियमबाट ख्रिस्ट मसीह भनिनु हुने येशु जन्मिनु भयो, जुन मरियमबाट युसुफबाट होइन किनभने उहाँ त स्त्रीको सन्तान, उहाँ चाहिँ मानवीय पिता बिना मसीह भनिनु हुने येशु जन्मिनु भयो, उहाँको नाम येशु राखियो भन्ने कुरा यहाँ आउँदैछ। अनि कति पुस्ता बिते यहाँ बताउँदैछ 17 पद, यसरी अब्राहमदेखि दाउदसम्मका सब पुस्ताहरू 14 पुस्ता अनि दाउददेखि बेबलोन लगिन्जेल 14 पुस्ता र बेबलोनमा लगिएकोदेखि ख्रिस्टसम्म 14 पुस्ता समय पुरा भयो अनि परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो अनि यसरी जन्मिनु भयो भनेको छ 18 पदमा। अब येशु मसीह अर्थात् ख्रिस्टको जन्म यस प्रकारले भयो, उहाँकी आमा मरियमको मगनी युसुफसँग भएपछि उनीहरू सँगै बस्नुभन्दा पहिले उनी चाहिँ पवित्र आत्मा पट्टीबाट गर्भवती भएकी थिइन्। यहाँ प्रभु येशु चाहिँ कसरी मानिस बन्नुभयो भन्ने कुरा प्रस्तुत हुँदैछ, उहाँ चाहिँ मरियमद्वारा मानिस बन्नुभएको, उहाँ चाहिँ मरियमद्वारा पवित्र आत्माद्वारा उहाँ चाहिँ मानव जातिको सदस्य बन्नुभयो सधैँको लागि। अब हेर्नुहोस् है, उहाँको शारीरिक जन्मको लागि चाहिँ पवित्र आत्मा आवश्यक थियो। तपाईँ र मेरो चाहिँ आत्मिक जन्मको लागि चाहिँ पवित्र आत्मा आवश्यक छ, होइन त? नयाँ जन्म पाउनलाई चाहिँ पानी र आत्माद्वारा जन्मेन भनेर भनेको छ, अथवा आत्माद्वारा जन्मिने कुरा छ। शरीरबाट जन्म्यो तर हामीलाई आत्मिक जन्म दिन चाहिँ पवित्र आत्माले हामीलाई नयाँ गरी जन्माउनुहुन्छ जब हामीले चाहिँ उहाँको वचनलाई विश्वास गर्छौँ। तर प्रभु येशू चाहिँ उहाँ मान्छे बन्न चाहिँ पवित्र आत्माद्वारा हुनु पर्यो। त्यसैले उहाँ पवित्र आत्माद्वारा मान्छे भएर हामी कहाँ आउनुभयो, हाम्रो हामी जस्तो बन्नुभयो, मान्छेको मनुष्य सदस्य बन्नुभयो, अनि हामी चाहिँ पवित्र आत्माद्वारा चाहिँ उहाँपट्टि जान्छौँ। त्यो आत्मिक संगतिमा हामी लगिन्छौँ। अब दुईटा शब्द हेर्नलाई रहेछ, 21 पदमा उहाँको जन्म भएपछि उहाँको नाम राखिएको कुरा उल्लेख छ 21 पदमा। अनि उनले पुत्र जन्माउने छन् र तिमीले युसुफलाई, पवित्र गब्रियलले भन्दैछ, उहाँको नाम येशु राख्नु, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट मुक्त गर्नुहुनेछ। 25 पदमा पनि पढौँ, अनि जबसम्म उनले, भनेको मरियमले, आफ्ना जेठा छोरालाई जन्माएनन् तबसम्म उनीसँग सहवास गरेनन्, अनि तिनले उहाँको नाम येशु राखे। यो येशु भन्ने शब्द चाहिँ हिब्रूको येशुआ भन्ने शब्दबाट आउँछ। येशुआलाई हाम्रो नेपाली बाइबलमा पढ्दाखेरि चाहिँ योहोशु भनेको पनि छ, अनि जुन शब्दको अर्थ चाहिँ यहोवाले छुटकारा दिनुहुन्छ भन्ने, छुटकारा दिने यहोवा भनेको है, अथवा परमेश्वर। अनि यो नामले चाहिँ प्रभु येशु किन आउनुभयो भन्ने कुराको उद्देश्य जनाइरहेको छ। हामीलाई थाहा छ पहिलो तिमोथी 1:15 है, कतिलाई ख्रीष्ट येशु है, यो वचन हर प्रकारले ग्रहण योग्य र विश्वास योग्य छ, ख्रीष्ट येशु पापीहरूलाई मुक्ति दिनलाई संसारमा आउनुभयो। अनि अन्य ठाउँहरू पढ्यो भने परमेश्वरको पुत्र संसारलाई दोषी ठहराउन आउनुभएको होइन, तर उहाँद्वारा संसारले मुक्ति के पाओस्, मुक्ति पाओस् भनेर आउनुभयो। योहन्ना 3:17 दुवै अरू पदहरूमा त्यसैले उहाँ मुक्ति दिन आउनुभएको पापीहरूलाई, त्यसैले उहाँको नाम यहोशु अथवा येशु अथवा येशु हो। 23 पदमा हेरौँ त, अब अर्को शब्द छ त्यहाँ, हेर कन्या गर्भवती हुनेछन् र एउटा पुत्र जन्माउनेछन् अनि तिनीहरूले उहाँको नाम इम्मानुएल राख्नेछन्, जसको अर्थ हो परमेश्वर हामीसित। त्यसैले यहाँ हामी पाउँछौँ येशु परमेश्वर नै हुनुहुन्छ, इम्मानुएल भनेको परमेश्वर हामीसित, परमेश्वर येशु ख्रीष्ट परमेश्वर हुनुहुन्छ। पवित्र आत्माद्वारा मरियमद्वारा चाहिँ मानिस बन्नुभएको छ, किन? हामीलाई मुक्ति दिनलाई, त्यसरी उहाँको नाम येशु राखियो जमिनमा। तर उहाँ को हुनुहुन्छ? उहाँ त एल हुनुहुन्छ, एल भनेको परमेश्वर, तर उहाँ चाहिँ इमानु अथवा हामीसँग हुन आउनुभएको एल हुनुहुन्छ है। त्यसैले इमानुएल भनेको परमेश्वर हामीसित हुन आउनुभयो। त्यसैले यो दुईटा शब्द येशु र इमानुएलले के देखाउँदैछ भने, इमानुएल उहाँ परमेश्वर हुनुहुन्छ, येशु उहाँ मुक्तिदाता हुनुहुन्छ। त्यसैले उहाँ महान मुक्तिदाता परमेश्वर हुनुहुन्छ। यो दुईटै शब्द चाहिँ तितस 2:13 एकचोटि हेर्नेछ, तितस 2:13 प्रभु येशूलाई यसरी यी शब्दहरूले बयान गरेछ। 13 पद तितस 2, र त्यस धन्य आशाको र हाम्रा महान परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ। यो पदले चाहिँ हाम्रो प्रभु येशूलाई उहाँ परमेश्वर हुनुहुन्छ भन्दैछ र उहाँ चाहिँ मुक्तिदाता हुनुहुन्छ। अब मत्ती दुईको एकमा जाउँ। मत्ती दुईको एक जहाँ चाहिँ येशू जन्मनु भएपछि को कुरा यहाँ उल्लेख छ। मत्ती दुईको एकमा अब हेरोद राजाको समयमा यहुदियाको बेथलहेममा येशु जन्मनु भएपछि, एकछिन त्यही रोकौँ, येशु कहाँ जन्मनु भयो? बेथलहेम। तर यो त अचम्मको कुरा हो, किनभने मरियम बेथलहेममा घर जन्म गरेर बसिरहेको थिएन। मरियम बस्ने ठाउँ त 136-140 किलोमिटर उत्तर नासरतमा पर्छ है, अनि युसुफ जोसँग उहाँको मगनी भएको छ पनि नासरतमै बस्ने सिकर्मी हो, अनि कसरी है बालकको जन्म बेथलहेममा भयो है? गर्भवती भएको महिला त्यत्रो लामो यात्रा गर्नै चाहँदैन। युसुफले पनि अवश्य नै त्यो आफ्नै इच्छाले खतरापूर्ण यात्रा किन गराउँथे? किन बेथलहेम? किनभने परमेश्वरको भविष्यवाणीमा के लेखेको थियो भने उहाँ बेथलहेममा जन्मनुहुनेछ। अब कसरी बेथलहेम पुग्यो त? हामी भविष्यवाणी पुरा गरौँ भनेर गएको हो त? पटकै होइन। त्यो भविष्यवाणीको वास्तै नभएको एउटा राजा सिजर अगस्टसले चाहिँ एउटा उर्दी निकाले, सबैजना मेरो राज्यमा साम्राज्यमा हुनेहरू चाहिँ अब मलाई कर तिर्नको लागि आफ्नो नाम लेखाउन आफ्नो पुर्ख्यौली घरमा गएर चाहिँ नाम लेखाउन ला है? यो अप्ठ्यारो यात्रा गर्नु पर्यो। सबैजना आफ्नो पुर्ख्यौली घरमा जान्छन्, युसुफ र मरियमलाई यो त अप्ठ्यारो कुरा छ तर जानै पर्यो। अनि त्यो यात्रा पुरा गरेर जब बेथलहेममा पुग्छ त्यही रात प्रभु येशु जन्मिनुहुन्छ। अच्छा, परमेश्वरको भविष्यवाणीहरू यसरी पुरा भएको छ। अनि उहाँ जब जन्मिनु भयो बेथलहेममा भविष्यवाणी पुरा हुँदै है त्यहाँ को आए? हेर्नुहोस् त दुई अध्यायको एक पदमा, बेथलहेममा येशु जन्मिनु भएपछि हेर पूर्वबाट ज्योतिषीहरू यरुसलेममा यसो भन्दै आए, यहुदीहरूका राजा जो जन्मनु भएको छ उहाँ कहाँ हुनुहुन्छ? किनभने पूर्वमा हामीले उहाँको तारा देख्यौँ र उहाँलाई धन्यवाद गर्न आएका छौँ। चल एकदम टाढाबाट जसले चाहिँ यी इजरायललाई दिएको भविष्यवाणीहरू, उनीहरू बेला बखत परमेश्वरले चाहिँ छरपुष्ट गर्नुहुँदाखेरि त्यो भविष्यवाणीहरू चाहिँ फैलिन पाएको थियो। अनि यी अन्य जातिहरू जो इजरायली हुँदा पनि होइनन् तर उनीहरूले चाहिँ यो भविष्यवाणी विश्वास गरेर र उनीहरूलाई परमेश्वरले एउटा विशेष आकाशमा चिन्ह जसलाई पारा भनेको छ लाई देखेर उनीहरूले चाहिँ उहाँको जन्म भएको हुनुपर्छ भनेर उहाँलाई किन भेट्न आएको छ? दण्डवोध गर्न, अर्थात् उहाँलाई आराम गर्न। अनि हामी यहाँ के पाउँछ भने उनीहरूले चाहिँ तिनवटा कुरा लिएर आएर बालक येशूलाई दण्डवोध गर्छ। जन्मिनु भएको रात त होइन तर अलिक समय बितिसक्यो, किनभने उनीहरूको लामो यात्रा पार गरेर आउँदाखेरि चाहिँ केही समय बितिसकेको छ, तर उनीहरू आउँछन्। अनि हामी पढ्छौँ 11 पदमा, खोज्नेलाई जहिले पनि भनेको छ भेट्टाउनेछ, खोज तिमीले भेट्टाउनेछ। 11 पद, अनि त्यस घरभित्र पसेर चाहिँ येशू हुनुहुन्थ्यो। उनीहरूले ती साना बालकलाई आफ्नी आमा मरियमको साथमा देखे र भुइँमा घोप्टेर उहाँलाई दण्डवत गरे, अनि आफ्ना धनका कन्तुरहरू खोली उनीहरूले उहाँलाई उपहार चढाए, सुन, लोबान र गन्धरस, तीन प्रकारका उपहारहरू बालक येशूलाई दण्डवत गर्दै चढाएका छन्। किन? सुन चाहिँ राजकीय ओहदाको चित्रमा, सुन येशू ख्रीष्ट राजा हुनुहुन्छ, हामी यहुदीहरूको राजालाई दण्डवत गर्न आएको, उनीहरू एकदम बुझेर आएका छन् है, त्यसैले सुन ल्याएका छन् राजालाई ल्याए। लोबान चाहिँ किन? लोबान चाहिँ धूप हो अनि येशु ख्रीष्ट को सिद्ध जीवन को बासना को चित्रण दिने कुराको रूपमा चाहिँ लोबान ल्याएको छ सेतो धूप आउने बासना र गन्धरस चाहिँ के हो गन्धरस भनेको त कसैको मृत्यु हुँदाखेरि लासलाई सुगन्धित तेल र गन्धरस प्रयोग हुन्थ्यो त्यसैले उनीहरूले भन्दैछन् कि उहाँ मर्नुहुनेछ येशु ख्रीष्ट पापीहरूलाई बचाउनको लागि मर्नुहुनेछ अब तपाईँ एकचोटि हेर्नुहोस् न साँच्चै नै ख्रीष्टको मृत्यु हुँदा गन्धरस लिएर आएको थिए निकोदेमस यहोन्ना 19:39 पल्टाउनुहोस् त यहोन्ना 19:39 जब प्रभु येशु क्रुसबाट उतारिनु भयो अनि त्यो धनी मानिस युसुफको च्यानमा गाड्नु अगाडि चाहिँ त्यो गोप्य लुकी लुकी हिँड्ने चेला चाहिँ अब खुल्लम खुल्लामा आएर भन्छ मलाई दिनुहोस् येशुको लास म गाड्नेछु युसुफले माग्छन् अनि निकोदेमसले चाहिँ यहाँ हामी पढ्छौँ 39 पदमा अनि निकोदेमस पनि जो पहिले येशुका राति आएका थिए गोप्य चेला 50 सेर जति मिसाएर बनाएको गन्धरस थुप्रो गन्धरस र अगरू अर्को त्यस्तै खालको है तयार पारिएको त्यो मसला लिएर आउँछ र प्रभु येशु यहाँ 40 पद तब तिनीहरूले येशुको शरीर लगे अनि यहुदीहरूको लास गाड्ने रीति अनुसार यसलाई सुगन्धित मसलाहरूसित सुती कपडाहरूमा लपेटे त्यसैले यो तिनवटा कुरा ल्याएका थिए ती पूर्वबाट आउने ज्योतिषीहरूलाई र एउटा चाखलाग्दो कुरा हामी हेर्नेछौँ प्रभु येशु अघि हामीले भजनमा गायौँ चाँडै आउनेछन् येशु के भन्यो राजा पहिलो आगमनको अध्ययन चाहिँ अहिले गर्दैछौँ तर हाम्रो अध्ययनमा चाहिँ उहाँको अब फेरि हुने दोस्रो आगमनको पनि निकै अध्ययन सायद गर्नेछौँ होला अनि त्यो पछि हुने दोस्रो आगमनमा चाहिँ उहाँ दाउदको सिंहासनमा बसेर 1000 वर्ष यही संसारमा राज्य गर्नुहुनेछ अनि त्यो बेलामा फेरि उहाँलाई के चढाइनेछ यसैया 60 अध्यायमा पढ्छौँ यसैया 60 अध्याय भविष्यमा येशु राजा जब सदा सर्वदा राज्य गर्नलाई आउनुहुनेछ तब यहाँ लेखेको छ अन्य जातिहरूले फेरि उहाँलाई उपहारहरू लिएर आउनेछन् यसैया 60:6 यसैया 60:6 लेखेको छ ऊँटहरूका बथान मिद्यान र एपाका सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ इजरायल भन्नेछ सेवा बाटोका सबैजना परम प्रभुको यहोवाको प्रशंसा गर्दै सुन र धूप लिएर आउनेछन् उनीहरूले सुन किनभने उहाँ राजा हुनुहुन्छ धूप किनभने उहाँको सिद्ध नटुङ्गिने अनन्त जीवनको मिठासको बासनाको चित्रण स्वरूप आउनेछन् तपाईँ भन्नुहोला खै त गन्धरस आवश्यक पर्ने छैन त्यो बेला किनभने उहाँको पहिलो आगमनमा चाहिँ उहाँ मर्न आउनुभएको हो दोस्रो आगमनमा उहाँ मर्नुहुनेछ उहाँ त राज्य गर्न आउनुहुनेछ त्यसैले सुन र धूप मात्र है अब हामीले अघि देख्यौँ ती पूर्वबाट आएको ज्योतिषीहरू अति नम्र भएर त्यत्रो लामो दूरीबाट आएर उनीहरू चाहिँ के गर्छन् भुइँमै घोप्टो परेर दण्डवत गरेका छन् अब तपाईँ र मैले गर्नुपर्ने त्यही हो खास उहाँलाई दण्डवत गर्न बाहेक अरू कुनै कुरा योग्य छैन उहाँको सामु उहाँको सामु हामीले गर्ने केवल दण्डवत हो किनभने उहाँ जो हाम्रो लागि मर्नु भयो जसले हामीलाई प्रेम गरेर आफ्नै जीवन दिनुभयो रगत खन्याउनु भयो हाम्रो पापहरू सक्षम गर्नलाई कसरी उहाँलाई दण्डवत नगर्ने हामीले तर इजरायललाई हेरौँ त इजरायल चाहिँ के भन्छ हेर्नुहोस् त म ती 2 अध्यायमा पढ्नुहोस् न जसलाई यस्ता प्रतिज्ञाहरू दिएका थिए जसले उहाँको बाटो हेर्नुपर्ने थियो खै त उनीहरू दण्डवत गरेका मत्ती 2 अध्यायमा चाहिँ हामी पल्टाउँछौँ। यहाँ के पढ्छौँ भने, जब ती पूर्वबाट आएको ज्योतिषहरूले चाहिँ युदीहरूको राजा कहाँ हुनुहुन्छ, उहाँको तारा पूर्वमा देख्यौँ, हामी उहाँलाई दण्डवत गर्न आएको छौँ भन्दाखेरि इजरायलीहरूको प्रतिक्रिया कस्तो छ हेर्नुहोस् त, दुई अध्यायको तीन पद। तर जब हेरोद राजा, त्यो बेलाको इजरायलको राजाले यी कुराहरू सुने तब तिनी आत्तिए, खै खुसी खुसी हुनुको सट्टामा आत्ती राजा तिनीसँग सारा यरुसलेम पनि, सबै प्रजा पनि आत्तिरहेछ, उनीहरू यसमा खुसी छैन। अर्कोतिर उनीहरू त्यत्रो दूरीबाट आएर उनीहरू बेथलेहेमसम्म पुगेर दण्डवत गर्न पनि भ्याउँछन्, तर त्यही बेथलेहेमकाहरू चाहिँ खै दण्डवत गर्न गएको, खै उल्लेखै छैन। उहाँको जन्म भएको रात गोठालाहरूका स्वर्गदूतहरू देखा परेका थिए, स्वर्गदूतहरू गएर बाटोमा भेटी जति सबैलाई बताएका थिए, तर खोइ दण्डवत गरेको है। इजरायल एकदमै विद्रोही र अविश्वासले भरिएको जाति हो भन्ने कुरा चाहिँ हामीलाई प्रष्टै मत्तीको सुसमाचारलाई देखाउँदैछ, यद्यपि मत्ती आफै पनि यहुदी नै हो है। त्यसैले बेथलेहेममा दण्डवत गर्न नजानु चाहिँ इजरायलीहरूको अविश्वास र विद्रोहको प्रमाण थियो। यो भयो मत्ती एक र दुई अध्याय।